لا حول ولا قوة إلا بالله العلي العظيم. أعوذ بالله من الشيطان العين الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله والصلاة والسلام على رسول الله وعلى آله آل الله، لا سيما بقية الله، ولعنة الله على أعدائهم عاد الله من يومنا هذا إلى لقاء الله. أما بعد، فقد قال الله في كتاب حكيم، بسم الله الرحمن الرحيم: ألم تر إلى الذين أوتوا نصيبا من الكتاب يؤمنوا بالجبت والطاغوت ويقولوا للذين كفروا هؤلاء أهدى من الذين آمنوا سبيلا. اللهم صل على محمد وعلى محمد. عزيز المحترم، یہ سورة نساء کا سلسلہ جاری ہے، جو آیت پڑھنے کا شرف حاصل کرا ہے. 51 آیت ہے، 51 آیت. خدا بند کریم فرماتا ہے: کیا تم نے ان لوگوں کو نہیں دیکھا جن کو کہ کتاب سے حصہ دیا گیا تھا، کہ جبت یعنی بتوں کو اور غیر خدا کو معبود بناتے ہیں، ان کو معبود مانتے ہیں، اور کہتے ہیں کہ جو لوگ کفار ہیں وہ مومنوں کے مقابلے پر سیدھے رستے پر ہیں. یہ ترجمہ ہے، اس ترجمہ میں تھوڑی سی بحث ہے. جبت کیا ہوتا ہے، طاغوت کیا ہوتا ہے، اس کی بحث پہلے کرنا، پھر اس کے آگے بات کریں گے. جبت وہ ان کا بت تھا جو کہ جادوئی بت تھا، اس کو جبت کہا ہے. قرآن میں کی برایا جبت کا لفظ، جبت اللہ سبحانہ وتعالیٰ نے جبت کہا ہے اس میں. وہ بت جو کہ جادو کا بت تھا، اس کے کئی بت تھے، ان میں جبت بھی ایک تھا. طاغوت، طاغوت کا جو ترجمہ لیا ہے وہ یہ ہے، خدا کے سوا کوئی دوسرا معبود ہو جائے، اس کو طاغوت کہتے ہیں. طاغوت کا دوسرا ترجمہ کیا ہے؟ سرکش. تو اب میں پھر سے ترجمہ پڑھتا ہوں تاکہ بات سمجھ میں آ جائے. کیا تم نے ان لوگوں کو نہیں دیا جن کو کتاب کا ایک حصہ دیا گیا تھا، اور وہ جبت یعنی بتوں کو اور سرکشوں کو یعنی غیر خدا کو مانتے ہیں، اور کہتے یہ ہیں کہ جو لوگ کفار ہیں وہ مومنوں سے زیادہ صحیح رستے پر ہیں. تو یہ آیت کا نزول کیسا ہوا؟ آیت کا نزول ایسا ہوا، اب میں دونوں پڑھ رہا ہوں، تفسیر ایمانی پڑھ رہا ہوں، تفسیر میزانی پڑھ رہا ہوں، زیادہ میزانی پڑھیں گا انشاءاللہ. جب احد کی جنگ ختم ہوئی تو اس کے بعد یہود مدینے سے مکے گئے، اور مکے میں جا کر ان لوگوں کو سپورٹ کرنا شروع کرا، وہاں کے مشرکوں کو. اور جب مشرکوں کو سپورٹ کرا تو جا کر کے ان کے بتوں کو بھی سجدہ کرا. پولیٹیکلی یہ آیت اللہ ایمان نے فرمایا ہے. میزان نے کیا فرمایا، یہ سن لیں آپ. ایک یہود کے بارے میں فرمایا، کعب ابن اشرف مکہ آیا اور وہاں آ کے کہا اس نے مشرکوں سے کہ میں رسول کے خلاف کسی کی مدد نہ کروں گا، نہ ان سے جنگ کروں گا. یہود تھا، میں رسول کے خلاف نہ تو کسی نہ تو ان سے جنگ کروں گا، نہ ان کے خلاف کسی کی مدد کروں گا. تو کسی نے کعب سے پوچھا کہ کعب، ہمارا مذہب بہتر ہے کہ محمد اور ان کے اصحاب کا مذہب بہتر ہے؟ مشرک نے پوچھا، مشرکین نے پوچھا. تو کیا کہا کعب نے؟ اس پہ آیت آئی تھی، تمہارا مذہب ان سے بہتر ہے کیونکہ پرانا ہے اور محمد کا مذہب نیا ہے. جیسے ہی کہا آیت آ گئی، یا اللہ، ایسے ہی کہا آیت آ گئی، یا اللہ. میں نے نام سرکار کا لیا بغیر صلوات کے، اس لیے کہ وہ بتانا چاہ رہا تھا کہ انہوں نے کیا کہا تھا. ایک درود پڑھ دیں، اللہم صلی علی محمد و آل محمد. جیسے ہی کہا، کیونکہ وہ پولیٹیکل گین کرنا چاہ رہے تھے نا، تو کہا کہ تمہارا مذہب پرانا ہے تو مذہب نیا ہے. تو فوراً آئے، الم تر الذین اوتوا نصیبا من الکتاب یؤمنون بالجبت والطاغوت یقولون للذین کفروا ہؤلاء اہدا من الذین آمنوا سبیلا. کہ یہ جو لوگ جبت اور طاغوت پر ایمان رکھتے ہیں اور جو لوگ کافر، ان کے بارے میں کہتے ہیں کہ تم مومنوں سے زیادہ سیدھے رستوں پر. ایسے آیت آتی ہے، نازل ہوتی ہے. اولائک الذین لعنہم اللہ ومن یل عن الله فلن تجده تجد له نصيرا. یہی وہ لوگ ہیں جن پر خدا نے لعنت کری ہے, اور جس پر خدا لعنت کرے تو تم اس کو کسی کا مددگار نہ پاؤ گے. خدا نے لعنت کری ہے ان پہ. تو اس کے بعد کوئی مدد نہیں ہے. آگے اللہ فرماتا ہی نہیں یہود کریں, ام لہم نصیب من الملک فعز اللہ یتون ناس نقیرہ. کیا ان کا بادشاہ میں کوئی حصہ ہے کہ کسی کو بھسا برابر بھی کچھ نہ دیں گے؟ نقیرہ. ام لہم نصیب من الملک فعز اللہ یتون ناس نقیرہ. کیا ان کا بادشاہ میں کوئی حصہ ہے تو کسی کو بھسی برابر بھی نہیں دیں گے؟ اب یہ نقیرہ جو ہے نا, نقیرہ اس کی بحث ہے کہ نقیرہ کا مطلب کیا ہوتا ہے. میں نے یہاں وہاں سب جو ترجمہ پڑھا, کھجور کی گٹلی کا جو چھلکا ہوتا ہے نا اس کا ایک چھوٹا ٹکڑا نقیرہ کہلاتا ہے. اس کو فرمانے صاحب نے بھسی کہا. تو اللہ سبحانہ کیا کہتا ہے, کیا ان کا بادشاہی میں کوئی حصہ ہے کہ کسی کو یہ بھسا برابر بھی کچھ نہیں دیں گے؟ یہ کس کے بارے میں بات ہو رہی ہے؟ ان یہود کے بارے میں. مطلب یہود کی کنجوسی بتائی گئی, کس قدر کنجوس ہوتے ہیں کہ بادشاہی کس کو کہا؟ کہ اللہ نے کہا بادشاہی جو انہوں نے بادشاہی بنا رکھی ہے مدینے میں اور مکے میں, اور ان کے بڑے فورٹس بنے ہوئے, ان کے پیسہ ہے سب ان کے پاس, وہ کہتے ہیں ہم ہی سیدھے رستے پر ہیں اور ہم ہی دین کے ٹھیکے دار ہیں, ان کی بادشاہی تھی نا. اس میں دونوں بادشاہی اللہ نے بتائی ہے, ایک ظاہری بادشاہی جو کہ مٹیریلسٹک بادشاہی ہوتی ہے, اور روحانی بادشاہی. کہا کہ یہ دونوں بادشاہی کی بات کر رہے تھے, کیونکہ کہتے تھے روحانی بھی ہم ہی لوگ ہیں اور بادشاہی بھی ہماری ہے, سارے بادشاہ ہمارے چلے آ رہے ہیں, تو بادشاہی ان کی تھی. تو کیا کہا خدا نے فرمایا ام لہم نصیب من الملک, کیا ان کا بادشاہی میں کسی حصہ ہے تو کسی کو بھسا برابر بھی کچھ نہیں دیں گے؟ مطلب کسی پہ کوئی کسی کو بریک نہیں دیں گے, کسی پہ احسان نہیں کریں گے, کسی کو مار نہیں لیں گے, رسول اللہ اکرم سے دشمنی کریں گے, کچھ عزت نہیں کریں گے, یہ نہیں کہیں گے رسول ہیں, یہ نہیں کہیں گے کہ ہاں ہماری کتاب ان کا ذکر ہے, کچھ نہیں دیں گے, کنجوز بن کے بیٹھے رہیں گے. فیض اللہ یوت النا سے نقیرہ, کچھ نہیں دیں گے, کوئی نہیں ملے گا, کچھ نہیں ملے گا. ایک کتاب ایسا اگر آپ سوچے کچھ مل جائے گا تو کچھ نہیں ملے گا, کچھ مل جائے گا تو کچھ نہیں ملے گا. آج ہی مسلمان چاہتے ہیں لے کر پاس چلے جائیں, کچھ نہیں ملتا سوائے ذلت کے. نقیرہ ملتا ہے آج بھی, جا کے ذلیل ہوتے ہیں, جا کے ہوتا نا, آج بھی ہوتا نا, جا کے بھی ذلیل ہوتے ہیں, جب بھی ذلیل ہوئے تھے اب بھی ذلیل ہوتے, کچھ نہیں دیں گے. فعز اللہ یت النا سے نقیرہ, کچھ نہیں دیں گے, بھوسا بھی نہیں دیں گے. قرآن میں کہ جب تک تم ان کے مذہب کی پیروی نہیں کرو کچھ نہیں ملے گا, کیونکہ اتنے سرکش ہیں. اللہ سبحانہ تعالیٰ نے آگے فرمایا ام یحسبون الناس علی ما آتاہم اللہ من فضلہ فقد آتینا آل ابراہیم الکتاب والحکمت آتیناہم ملکا عظیما. یا یہ جو خدا نے اپنے فضل لوگوں دیا اس پر حسد کرتے ہیں, اور خدا نے خاندان ابراہیم کو کتاب اور دانائی اور عظیم سلطنت بخشی تھی. اب یہ حسد ہے, اب یہ حسد ہے. پہلے یہود کا بتایا کہ کیسے ہیں یہ لوگ, کچھ بھسا بھی نہیں دیں گے. آگے کیا کہا, کیا یہ لوگ ام یحسد الناس علی ما آتاہم اللہ من فضلہ, کیا خدا نے جو اپنے فضل لوگوں دیا اس پر یہ حسد کرتے ہیں؟ جس میں لوگ کون ہیں, ناس کون آ گئے اس میں, ناس کون ہیں, کس پہ حسد کرتے ہیں؟ رسول اکرم. ناس کون ہے؟ رسول اکرم, ان پہ حسد کرتے ہیں. فقط آتا ہے نا اعلی ابراہیم کتاب و حکمت اب آتا ہے نا ہوں ملکن عظیم. تو اس میں اب بحث ہے لمبی, اس میں بحث, اب بحث کیا ہے؟ بحث یہ ہے فقد آتینا اعلی ابراہیم الکتاب, کہ ہم نے خاندان اولاد ابراہیم کو کتاب دی اور دانائی دی اور عظیم سلطنت عطا فرمائی. तीन चीज हुई ना। इमाम मोहम्मद बाकर अल सलाम फरमाते हैं, दुरूद पढ़ रहे हैं, अल्लाहुम्मा सल्लल्लाहु अलैहि वसल्लम। किताब के मायने हैं नबुवत, हिकमत के मायने हैं उसको समझना और लोगों में फैसला करना, और अजीम सल्तनत से मायने हैं इताअत। ये तीन चीज़ अता फरमाई अल्लाह सुब्हान व तआला ने। अब औलाद इब्राहिम में कौन था, बहस है इसमें कि औलाद इब्राहिम में कौन था। औलाद इब्राहिम में खुसूसन हज़रत इस्माईल अलैहिस्सलाम और सरकार दो आलम और उनकी आले पाक, और बहस आगे बढ़ती है तो उसमें हज़रत इसहाक अलैहिस्सलाम और उनकी औलाद, ये सब आले इब्राहिम में आते जिनको खुदा ने नबूवत दी थी। और क्या दिया था, नबूवत दी थी और खुसूसन आले सरकार दो आलम को और आले मोहम्मद को अल्लाह सुब्हान व तआला ने अजीम सल्तनत बख्शी, सल्तनतों उनको भी मिली थी, बनी इसराइल के पैगंबर पैगराम को भी मिली थी। लेकिन इस सल्तनत से जो ख़ास मायने जो है वो रूहानी सल्तनत के हैं, क्योंकि मटीरियलिस्ट मादी सल्तनत से बड़ी रूहानी सल्तनत होती है। इसमें ख़ास जो मानी है वो रूहानी सल्तनत के हैं, इसलिए पांचवें इमाम ने फरमाया है कि सल्तनत से मुराद इताअत है। उसकी जो आगे जो उसकी बहस हुई है उस इताअत के अंदर इमामत आती है कि इमामत की इताअत करो, वही तो सल्तनत हुई रूहानी सल्तनत। सल्तनत वो कौन सी जिसमें इताअत नहीं हो, उसमें इमामत है। और उसमें फरमाया, पांचवें इमाम ने फरमाया है कि जिनसे ये हसद करते हैं, अम यसदुन नास है, उस नास के अंदर उन लोगों से जो हसद करते हैं, इमाम ने फरमाया है कि उससे मुराद हम अहलुल बैत हैं, हमसे हसद की जाती है, हम मुराद, हमसे हसद की जाती है। और मुल्क से मुराद ये जो अजीम जो रूहानी सल्तनत है मुलाए कायनात की, इमाम जमा की, ये जो अजीम जो सल्तनत है, सरकार रहमतुल्लाह आलमीन बन के पूरे आलमीन पे आए, सल्तनत है। इस सल्तनत की अल्लाह सुब्हान व तआला बात कर रहा है, वो ज़ाहिरी सल्तनत भी ज़ाहिर होगी इंशाअल्लाह, इमाम जमा का ज़हूर होगा। आगे अल्लाह सुब्हान व तआला फरमाता है फमिनहुम मन आमन बिही वमिनहुम मन सद्द अनहु वो कफा बिही जहन्नम सईरा। तो बास तो उन पर ईमान ले आए और बास रुके रहे उनकी, तो जहन्नम की आग जलने को काफी है। किस पे ईमान ले आए, बहस ये किस पे ईमान ले आए, ईमान रसूल अकरम पे, आमन अभी से मुराद मीज़ान ने कहा रसूल अकरम पर, क्योंकि किताबों में जिक्र था रसूल अकरम का, तोरेत में जिक्र था रसूल अकरम का कि सरकार पर ईमान लाओ, जिक्र खैर था उनका, नबूवत की निशानियाँ थी। तो अल्लाह सुब्हान व तआला फरमाता कि पहले तो हसद किया रसूल अकरम से, हसद करा, उसके बाद हसद करने के बाद उसमें बास तो ईमान ले आए और बास ईमान न लाए रसूल अकरम पर, तो क्या लगा है, कफा भी जहनम साइरा, साइरा जलती आग को कहते हैं, जहनम की जलती आग काफ़ी है उनके लिए, कफा भी काफ़ी है जो है हरकत कर रहे हैं, काफ़ी है। इन्नल लदीना कफरू भी आयातीना सौफ़ नस्लिहिम नारा कुल्लुमा नज़िजत जुलूदुहुम बदलनाहुम जुलूदन गैरिहा लियज़ूक़ुल अज़ाब इन्नल्लाह काना अज़ीज़न हकीमा। जिन लोगों ने हमारी आयतों से कुफ्र करा हम उनको अनकरीब जहन्नम में दाखिल करेंगे, जब उनकी खालें गल और जल जाएंगी तो दूसरी खालें बदल देंगे ताकि वो अज़ाब का मज़ा चखते रहें। इन्नल्लाह काना अज़ीज़न हकीमा, बेशक खुदा गालिब और हिकमत वाला है, अल्लाह सुब्हान व तआला फरमाता है। کہ جن لوگوں نے ہماری آیتوں سے کفر کرا ان قریب ان کو ہم جہنم میں داخل کریں گے. سوفا نسلی ہم نارا, جب ان کی کھالیں گل جائیں گی تو دوسری کھالوں سے بدل دیں گے غیر ہی تاکہ وہ عذاب کا مزہ چکھتے رہیں. ان اللہ کان عزیزا حکیما, بے شک خدا غالب اور حکمت والا ہے. اللہ سبحانہ وتعالیٰ کی آیتوں سے کفر کرا, پہلے تو صحیح رہا کہا اللہ نے, آیتوں میں کون ہے؟ قرآن حکیم اور اہل البیت ہیں, ان سے کو کفر کرے گا اللہ سبحانہ وتعالیٰ نے کہا کہ ہم ان کو جہنم میں داخل کریں گے اور جب آگ کھالے جل جائیں گی تو دوسری کھالے پیدا کریں گے ہم. کیوں کھالوں سے کھالوں کا اللہ نے ذکر کیوں کرا ہے؟ کیونکہ جو پین سینسیشن جو ہوتا ہے, جو درد ہوتا ہے, کھال پہ ہوتا ہے, ہڈی پہ نہیں ہوتا ہے, گوشت پہ بھی نہیں ہوتا ہے, سائنسی ریسرچ ہے, کھال پہ ہوتا ہے, پورے نروز یہیں ہوتے ہیں اینڈنگس. اللہ سبحانہ وتعالیٰ کھالے کھالے کوئی درد کھالوں پہ ہوتا ہے, کھال گوشت پہ نہیں. نرو جو ہوتی ہیں, جو نرو جو کہ پین لے کے آتی ہیں, درد کا احساس کھال پہ ہوتا ہے, ساری نروز یہیں ہوتی ہیں. تو اللہ سبحانہ وتعالیٰ کھال نہیں لے کے آؤں گا تاکہ وہ عذاب چکھتے رہو, تاکہ عذاب ملتا رہے. تو ایسے بدبخت بھی تھے چھٹے امام کے زمانے. ایک تھا ایتھسٹ, جو کہ خدا پر یقین نہیں رکھتا تھا, تو کمبخت نے کہا چھٹے امام سے کہ اچھا کہ لوگوں کی کمبختی دیکھیں آپ. اس نے کہا کہ اگر یہ کھالوں نے اللہ کی نافرمانی کری ہیں تو نئی کھالوں کا کیا قصور تھا کہ اللہ نئی کھال لے کے اس کو عذاب دے گا؟ تو امام نے کہا تجھ پہ لعنت ہو. کہا کہ مولا فرمایا کہ یہ ایک ہی چیز ہے, کیا تو یہ نہیں سمجھتا؟ کہا کہ ہم ہی نہیں سمجھتا. تو مولا نے سمجھا کہ مثال کے طور پہ کہ کوئی ایک اینٹ ہے اور وہ ٹوٹ جاتی ہے, تو اس پہ اگر پانی ڈالا جائے اور اس کو پھر گوندا جائے, اس کے بعد پھر اسی کو اینٹ بنایا جائے, تو کیا وہ اینٹ نہیں ہوتی کیا؟ ہاں وہ اینٹ ہوتی. کہا کھال کی بھی مثال ہے, وہی گوشت ہوگا, اس پہ عذاب پڑا ہے, عذاب ظاہر ہوگا اس میں. اب اللہ سبحانہ وتعالیٰ نے جب دوزخ کی آیت نازل کرتا ہے, اس کے بعد جنت کی آیت بھی نازل کرتا ہے, مومنین کی خوشبو دیتا ہے. والذین آمنوا علی الصالحات سندخلهم جنات تجری من تحتها الانہار خالدین فیہا ابدا لهم فيها ازواج مطهره وندخلهم ظلا ظليلا. ایک بار اور پڑھ دوں آیت. والذین آمنوا وعملوا الصالحات ندخلهم جنات تجري من تحتها الانهار خالدين فيها ابدا لهم فيها ازواج مطهره وندخلهم ظلا ظليلا. جن لوگوں نے جو ایمان لانے کا عمل کرے ان کو ہم عنقریب بہشتوں میں داخل کریں گے, جن کے نیچے نہریں بہتی ہیں, ہمیشہ اس میں رہیں گے, اور وہاں ان کے لیے پاک بیویاں ہیں, اور ہم ان کو گھنے سائے میں داخل کریں گے. مومنین کی آیت ہے. جب مومنین کی آیت پڑھتے تو خوش ہو جاتا ہے. اللہ سبحانہ تعالیٰ برابر سے رکھتا ہے. کیا ہے اس میں؟ اس میں کیا ہے کہ ایمان لا کے نیک عمل کریں, اس کے بعد اللہ سبحانہ وتعالیٰ بہشتوں میں داخل کرے گا, جس کے نیچے نہر, ہمیشہ اس میں رہیں گے, ہمیشہ, اور اس میں پاک بیویاں ہیں, اور وہ وہاں پر گھنے سایوں میں رہیں گے. پاک بیویوں کے بارے میں پوچھا گیا مولا سے, امام صادق علیہ السلام سے پوچھا گیا پاک بیویوں سے کیا مراد ہے؟ کہا کہ وہ جن کو حیض نہیں ہوتا, اور کچھ بھی غلاظت بدن سے باہر نہیں آتی, کوئی غلاظت نہیں نکلتی, اس کے علاوہ یوں بھی ان کی وہ بھی نیچر میں بھی اچھی ہوتی ہیں, مطلب وہ جن کی وہ بھی ہوتی ہے, وہ بھی ہارڈ ٹائم نہیں دیتی ہوں. جی ہاں, تو یہ آپ سوچیں کہ پاک بیویوں کے, ہم ہمیشہ حوروں کے بارے میں سوچتے ہیں کہ بہت خوبصورت ہوں گی, ہوں گی خوبصورت, لیکن اس سے بڑھ کے جو ان کی جو شخصیت جو ہوگی, ان کی جو شخصیت جو ہوگی, جو ان کی ٹھنڈک ہوگی, جو ان کی ان میں پاکی جو رہے گی, ان کی طبیعت کی, وہ خوبصورت ہے. حیض تو ہوگا ایک بات ہے, غلاظت نکلے گی دوسری بات, لیکن جو ان کے ساتھ بیٹھ کے جو پاکی جو ملے گی, وہ خوبصورتی ہے, وہ خوبصورتی ہے, وہ ان کی شخصیت کی خوبصورتی ہے. ہم دعا کرتے ہیں خداوند کریم سے, سلمان فارسی بھی دعا کرتے ہیں, سلمان نہیں, اللہ سبحانہ وتعالیٰ پاک بیویاں دے بھائی, اس نے ہمیشہ دعا کر دو اللہ یار.
अब इसके बाद की आयत भी इसी सिलसिले की आयत है, इन्नल्लाह यामरुकुम अन तुअद्दुल अमानती इला अहलिहा व इज़ा हकमतुम बैनन्नास अन तहकुमु बिल अदल इन्नल्लाह निअम्मा याज़कुम बिही इन्नल्लाह काना समीअम बसीरा। खुदा तुमको हुक्म देता है कि अमानत वालों की अमानत दे दिया करा करो, और जब लोगों में फैसले करो तो इंसाफ के साथ फैसला करो। खुदा तुमको खूब नसीहत करता है, बेशक खुदा सुनने वाला और देखने वाला है। इसका तर्जुमा है, इसका इससे क्या मुराद है? इससे मुराद कि जिसकी अमानत है उसको अमानत दी जाए, और जब लोगों में फैसले किए जाएं तो इंसाफ के साथ किए जाएं। फिर खुदा ने क्या कहा कि खुदा तुमको खूब नसीहत करता है। आगे अल्लाह सुब्हान अल्लाह हमेशा अल्लाह बार बार ऐसे लफ्ज इस्तेमाल नहीं करता कुरान हकीम में, लेकिन इसको अल्लाह ने कहा कि खुदा तुमको खूब नसीहत करता है। क्या कि अमानत वालों की अमानत दे दो। रसूल अकरम ने अपने आप को पहले अमीन कहलवाया 40 साल, उसके बाद कहा गए कुलु ला इलाहा इल्लल्लाह, अमानत वालों की अमानत दे दो, और उसके बाद क्या कहा जब लोगों में फैसले करो इंसाफ से फैसले करो। दो चीज़ें, ये किरदार है अहले बैत का। इसमें मीज़ान ने कहा है, मीज़ान ने कहा कि अमानत क्या थी? अमानत थी अहले किताब के पास। क्या अमानत थी अहले किताब के पास? उनको कहा गया था, कुरान का जिक्र है, हमने तुमको ये कहा था कि जो भी हमने तुमको बताया लोगों को छुपाना मत, लोगों से छुपाना मत। जब उनको तौरात में सिखाया गया था कि सरकार के आने की निशानियां हैं आखिरी नबी की, उसको छुपाना मत, ये अमानत तुम्हारे जिम्मे, तुम उसको पूरी करो। नहीं करी पूरी, अमानत को पूरी नहीं करी उन्होंने, छुपा के बैठ गए थोड़ी कीमत में। एक तो अमानत ये हो गई, दूसरी अमानत क्या है? एक दुरूद पढ़ दें, अल्लाहुम्मा सल्लि अला मुहम्मद वा आले मुहम्मद। पांच इमाम फरमाते हैं, अल्लाह ने इमाम को हुक्म दिया है कि जो भी तुम्हारे तुम्हें मैंने दिया है वो दूसरे इमाम को पहुंचा दो। जो भी तबरुकात हैं, जो भी इल्म है पहुंचा दो, ये भी अमानत है। इसीलिए सरकार ने आखिरी हज पर तबरुकात पहुंचाए, मौला अली को कहा कि मेरा वजीर है, मेरा खलीफा है, तुम्हारा सबका मौला है। वही आदत है कि अमानत वालों की अमानत पहुँचा दो। इसीलिए अल्लाह सुब्हान कहा था कि जो इरशाद दिया सबको पहुँचा दो, अगर ना करा तो पैगंबरी का फर्ज अदा ना करा। ये सिलसिला है, सिलसिला है अमानत। अमानत सरकार अमीन है, अमानत अदा करी उन्होंने। जब मेराज पे गए थे, जब वादा हो गया था अल्लाह सुब्हान तआला के, देखो तुम्हारे जानशीन अली है, वादा वही हो गया था, अमानत वालों की अमानत पहुंचा दी जाए। इसमें बड़ा खूबसूरत किस्सा लिखा है आयतुल्ला ईमानी ने, ये मीज़ा नहीं पढ़ा, आयतुल ईमानी ने बड़ा खूबसूरत किस्सा लिखा है कि जब सरकार ने फतेह मक्का करी तो उसकी जो चाबी जो थी काबे की, वो थी उस्मान इब्ने इब्ने तला के पास। तो कहा सरकार ने कहा तुम चाबी दो, चाबी ली उसे, फिर पूरे बुत साफ करवा दिए। जब बुत साफ हो गए तो उनके चचा इब्ने अब्बास ने कहा कि क्या चाबी मुझे मिल जाएगा? कि नहीं तुम्हें नहीं मिलेगी। वापस चाबी उनको दे दी। किसको दे दी? उस्मान इब्ने तला को। तो इसमें ये भी कहा कि अल्लाह ताला मतलब कहा जिसकी अमानत को वापस कर दो। ये आयतुल ईमान फरमाया। एक दुरूद पढ़ दें, अल्लाहुम्मा सल्लि अला मुहम्मद व आले मुहम्मद। अब आयतें वो सिलसिला गहरा है, और गहरा हो गया। या अय्युल्लज़ीना आमनू अतीउल्लाह व अतीउर रसूल व उलिल अम्र मिनकुम फइन तनाज़तुम फी शैइन فردوه الى الله ورسوله ان كنتم تؤمنون بالله واليوم الاخر ذلك خير واحسن تاويلا। ایمان لانے والوں خدا کی اطاعت کرو اور رسول کی اور صاحب حکومت جو تم میں ہیں ان کی, اور اگر تم میں اختلاف ہو جائے کسی چیز پر تو تم خدا اور اس کے رسول کی طرف رجوع کرو। अगर तुम खुदा पर और रोज़े आखरत पर ईमान रखते हो, ये तुम्हारे लिए खूब है और इसका अंजाम भी अच्छा है, इसका तर्जुमा हो गया, इसका तर्जुमा हो गया। इसके अंदर बहस बहुत लंबी है, मीज़ान है, छोटा पढ़ रहा हूँ मैं। इसमें पहला का अतीउल्लाह, फिर पीरियड आया व अतीउर रसूल, दो बार अती आया है, सेपरेट कर दिया अल्लाह ने, इतना उसको ज़्यादा गहराई से कहा है अतीउर रसूल को, अतीउल्लाह व अतीउर, ऐसा नहीं है अतीउल्लाह व रसूल, नहीं, अतीउल्लाह व अतीउर रसूल व उलिल अम्र मिनकुम। तो रसूल को और उलिल अम्र को साथ में रखा अल्लाह ने, दो, एक पहली इताअत एक है, उसके बाद रुका बाद फिर इताअत का जिक्र कर रहा हूँ, फिर दो को नाम साथ लिया अल्लाह सलाम सर, रसूल अकरम का और सहाबे हुकूमत का। अब इसमें बहस ये, बहस ये है कि दो बार ऐसा क्यों कहा कि अतीउल्लाह अतीउर रसूल, अतीउल्लाह व अतीउर रसूल। तो मीज़ान ने कहा है, मीज़ान की बहुत लंबी बहस है, टाइम नहीं अपने पास, वक्त नहीं है, कि अतीउल्लाह समझ में आता है कि जो अल्लाह ताला ने कहा उसको मानो, जो भी अल्लाह सुब्हान ने कहा उसको मानो, उसकी इताअत करो। दूसरा कहा कि नहीं, फिर उसके बाद कहा कि रसूल की भी इताअत करो। रसूल की इताअत में दो हिस्से हैं, एक हिस्सा वो है कि जो भी उन्होंने, जो भी उनको वही नाजिल हुई उसको मानो, उनका कुरान यह है उसको मानो, कुरान यह है इसको मानो, नमाज यह है इसको मानो, दीन के शरीयत के जितने भी हिस्से हैं वो सब मानो, एक उनकी इताअत वो है। दूसरी इताअत उनकी उनके फैसलों में है या उनकी हुकूमत की इताअत है, वो अलग इताअत है। तो एक तो शरीयत की इताअत हो गई और उनके फैसले जो हुए हुकूमत के जो भी हुए वो उनकी दूसरी इताअत हो गई। तो मीज़ान ने कहा शायद अल्लाह सुब्हान व तआला इसलिए दो इताअत अलग अलग कही उनकी, दो बार कहा उनका जिक्र करा, फिर उलिल अम्र मिनकुम उनके साथ रखा है, मिनकुम तुम में से। अब लंबी बहस ये है कि उलिल अम्र कौन है, साहिब हुकूमत कौन है, बड़ी लंबी बहस है। मतलब बहुत सोने कहा कि नॉर्मल लोग हैं, नॉर्मल लोग हैं क्योंकि कहा मिनकुम तुम में से हैं, कहा कि वो गलती भी कर सकते हैं, गलती कर रहे हैं तो रुजू कर लो, उनकी गलती माफ़ करके रुजू कर लो अल्लाह रसूल की तरफ। एक ये लोगों ने दलील दिए मीज़ान ने, और शिया सारी किताबों ने उसको रद्द करा उस आइडियोलॉजी को। क्या कहा उन्होंने, उन्होंने कहा शिया डले ने कहा कि रसूल की इताअत के साथ जोड़ा अल्लाह सुब्हान व तआला ने उलिल अम्र को, कहा दोनों फ़र्क नहीं रखा अल्लाह ताला ने, कहा जो अल्लाह की इताअत है वही रसूल की इताअत है, वही जो रसूल की इताअत है वही साहिब हुकूमत की इताअत है। कहा कि गलती का सवाल ही पैदा नहीं होता, उसको मासूम होना ज़रूरी है, क्योंकि वरना जो अल्लाह ने जिस तरीके से जोड़ा है मासूम होना ज़रूरी है उसको। मिनकुम कहा कि तुम में से हो, कहा कि अगर तुम कहते हो मिनकुम से मतलब नॉर्मल लोग हैं, तो अल्लाह सुब्हान व तआला ने रसूल के बारे में कहा कि हमने तुम में रसूल तुम में से चुना है, कुरान में आए थे उस पर आई हैं, तुम में से चुना है। तो जब रसूल के बारे में तुम में थे तो तुम जैसा तो ना था ना, उसी तरह से साहब हुकूमत का भी यही कि जो उलिल अमर है वो भी तुम में से मुराद नहीं है, तुम में जैसे लोग हैं, ये वो पाक मासूमीन लोग हैं। फिर आगे बहस में मीज़ान ने बड़े अच्छे नुक्ते दिए कि जब अल्लाह सुब्हान व तआला जब कहता कि वालिदैन की इताअत करो, उसमें भी कह देता कि तो वालिदैन की इताअत तो करो लेकिन अगर वो तुम्हें मेरा शरीक बना तो उनको उनकी बात ना सुनना। तो जब वालिदैन तक के कहा गया शरीक बना तो उनकी बात ना सुनना, तो फिर उलिल अमर तो भूल जाए। कैसे आप किसी की इताअत कर सकते हैं अगर वो अगर गलती पे है, मासूम होना तो ज़रूरी है। ये बहस है, अब इसके अंदर एक बहस आगे ये है कि अगर तुम्हें आपस में इख्तलाफ हो जाए, तो अगर तुम खुदा रोज़े क़यामत पर ईमान रखते तो तुम खुदा रसूल की तरफ रुजू करो, ये ना। तो मान लो इख्तलाफ किस में हो जाए, इख्तलाफ मोमिन में हो जाए, अगर इख्तलाफ उलिल अम्र और मोमिन के बीच में नहीं है, उलिल अम्र की तो हुकूमत मानना है आपको, इख्तलाफ आप में आपस में हो जाए, मोमिन में हो जाए, तो क्या कहा कि तुम खुदा और रसूल की तरफ रुजू करो। इसका क्या मतलब हुआ, क्योंकि खुदा और रसूल ने हुक्म दिया है कि उलिल अम्र को मानो, आपको उनको जान मानना ज़रूरी है, वो जो कहे उसको करो, वो जो कहें करो, क्योंकि खुदा ने और रसूल ने हुक्म दे दिया है کہ اولی الامر کو مانو, بات ختم ہو گئی. تو اللہ سبحانہ نے دو کا نام کیوں لیا پھر؟ اسی لیے کہا کہ دو کا نام اس لیے لیا کہ ان دونوں نے بتایا ہے کہ اولی الامر مانو, وہ جو کہ اس کی بات سنو. اولی الامر کی ولایت ہے, اس ولایت میں حکومت ہے, وہ جو کہے مانو. لیکن شریعت کے جو بھی قانون قوانین ہیں, یا جب وحی کا نزول ہے, وحی کا نزول ہے یا شریعت جو آئی, شریعت کے بانی اللہ سبحانہ تعالیٰ ہے اور شریعت بتانے والا رسول اکرم ہے. شریعت جو آ گئی اولی الامر نے کوئی اولی الامر نئی شریعت نہیں دیتا ہے, اولی الامر شریعت کو نافذ کرتا ہے. یہ فرق ہے, شریعت کو نافذ کرتا ہے. جو قانون بن گئے, شریعت آ گئی, بات ختم ہو گئی. قرآن نے اللہ سبحانہ تعالیٰ دے قرآن کے ذریعے اور رسول اللہ کے ذریعے بتا دی نئی شریعت, شریعت ہو گئی, بات ختم. اس کے بعد کا پورا جو حکومت ہے اولی الامر کی. ایک درود پڑھ دیں, اللہم صلی اللہ علیہ محمد وآلہ. تو آگے اللہ سبحانہ پھر فرماتا, الم تر الذین یزعمون انہم آمنوا بما انزل علیکا وما انزل من قبلکا ویریدون ان یتحاکموا الی الطاغوت وقد امیرو این یکفرو بھی ویرید الشیطان این یزلوہم دلالا بعیدا. لمبی آیت ہے, سو دھیرے دھیرے پڑھیں گے. کیا تم نے ان لوگوں کو نہیں دیکھا جو دعویٰ تو یہ کرتے ہیں کہ جو کچھ تم پر نازل ہوا اور جو کچھ جو پہلے جو نازل ہوا اس سب پر ایمان رکھتے ہیں, اور چاہتے یہ ہیں کہ طاغوت سے فیصلہ کرائیں, حالانکہ ان کو حکم یہ دیا گیا تھا کہ اس کو نہ مانیں. تو شیطان تو چاہتا ہے کہ دور لے جائے, ہدایت سے رستے سے دور لے جائے. یہ کون لوگ تھے؟ یہ منافقین تھے. کیا کہتے تھے؟ کہ ہاں رسول اکرم جو پرانی آپ کے پاس کتاب آئی وہ بھی مانتے ہیں, ہم پھیلائی ہم اس کو بھی مانتے ہیں. دعویٰ کرتے تھے. دعویٰ کرنا ایک بات ہے, اور دعوے دو طرح کے ہوتے ہیں. ایک دعویٰ ہوتا ہے سچا, ایک دعویٰ ہوتا ہے جھوٹا. تو یہ جھوٹا دعویٰ ہے. دعویٰ تو یہ کرتے ہیں کہ جو تم پہ نازل ہوا رسول اور جو تم سے پہلے سب پہ مانتے ہیں, اور چاہتے ہیں کہ اپنا فیصلہ طاغوت سے کروائیں, طاغوت کے پاس چلے جائیں, فیصلے وہ کریں. وہ شیطان تو چاہتا کہ دور ڈال دے رستے سے. تو یہ لوگ منافقین تھے, جو کہ جنہوں نے کہ در حقیقت میں رسول اکرم قبول ہی نہیں کرا تھا اور ان سے دشمنی رکھتے تھے. یہ میزان نے فرمایا ہے, یہ میزان نے فرمایا. اور آگے کی آیت اس بات کو اور واضح کرتی ہے, وَإِذَا قِيلَ لَهُمْ تَعَالَوْا إِلَى مَا أَنزَلَ اللَّهُ وَإِلَى رَسُولِهِ رَأَيْتَ الْمُنَافِقِينَ يَصُدُّونَ عَنكَ صُدُودًا. جب اسے کہا جاتا ہے منافقین سے کہ جو کچھ خدا نے نازل کرا ہے اور پیغمبر پر نازل ہوا ہے, اس پر رجوع کرو. جب ان سے کہا جاتا ہے کہ جو کچھ خدا نے نازل کرا ہے اور پیغمبر کی طرف رجوع کرو, ادھر رجوع ہے, تو تم منافقوں کو دیکھتے ہو کہ نفرت سے دور ہٹے جاتے ہیں. تو اس میں کیا ہوا ہے؟ اس میں یہ ہوا کہ انہوں نے کہا کہ ہم پیغمبر کی بات نہیں مانیں گے, پیغمبر کی ہم بات نہیں مانیں گے. کہہ تو رہے ہیں, دعویٰ تو کر رہے ہیں, دعوا تھا یزعمون آمنو بما انزل الیک وما انزل من قبلک, دعوا ہے آمنو بما انزل الیک وما انزل من قبلک, دعوا ہے یزعمون, دعوا کر رہے ہیں, چاہتے کیا ہے کہ اپنا فیصلہ تاغوت کے پاس جائیں. تاغوت, تاغوت کون؟ تاغوت وہ ہوتا ہے سرکش ہوتا ہے, سرکش وہ ہوتا ہے جو کہ خدا کو نہیں مانتا ہے, کہہ تو رہا ہے منافقین اللہ اللہ استعمال کر رہا ہے, مسلمان ہے یہ لیکن ہے تاغوت کے پاس جاتے ہیں. یہ تاغوت کون ہوتا ہے؟ تاغوت وہ ہوتا ہے جو سرکش کو تاغوت کہتے ہیں, ریبلز کو, باغیوں کو, جاتے باغی کے پاس ہیں, سرکار کی بات نہیں مانیں گے, سرکار کی بات نہیں مانیں گے, اور یہ صدونوں کا ان کا صدودا, نفرت سے دور ہٹتے ہیں تم سے, نفرت سے دور ہٹتے ہیں تم سے, رکتے ہیں, نہیں جاتا تمہارے پاس, نہیں جاتا تمہارے پاس. اس کے بارے میں ایک تفصیل امام علی کی, کہ امام علی سے سوال پوچھے گئے, میرے پاس وقت نہیں اتنا, تفصیل یہ ہے کہ امام علی کے پاس جا کے پوچھا کون ہے اولی الامر کون ہے, تو کہا کہ اولی الامر کے بارے میں انہوں نے فرمایا کہ یہ مطلب اب اتنی تفصیل نہیں ہے میرے پاس, لبے لوا بھی کہ جس نے اولی الامر کو نہ مانا وہ رستے سے گمراہ ہو گیا, یہ حجت خدا ہوتے ہیں, یہ حجت خدا ہوتے ہیں. مولا نے کہا کہ رسول اکرم نے بار بار فرمایا اہل البیت کے حق کے بارے میں, بار بار فرمایا کہ ہم اہل البیت خدا کی حجت ہیں. جب جابر ابن عبداللہ انصاری نے سرکار سے پوچھا کہ کون ہے اولی الامر جب آیت آئی, تو کہا کہ یہ میرے خلیفہ ہیں, اور جابر یہ میرے مسلمانوں کے امام ہیں, ان میں پہلے امام علی ابن ابی طالب ہیں, دوسرے الحسن ہیں, تیسرے الحسین ہیں, چوتھے علی ابن الحسین ہیں, پھر کہا کہ محمد بن علی ہیں جن کا نام باقر ہے تورات میں, کہا کہ تم ان سے ملو گے جابر, جب تم ان سے ملو تو میرا سلام کہہ دینا, پھر ان کے بعد جعفر ابن محمد ہیں, پھر موسیٰ ابن جعفر ہیں, پھر علی ابن موسیٰ ہیں, پھر محمد ابن علی ہیں, پھر علی ابن محمد ہیں, پھر ہیں حسن ابن علی, اور پھر محمد ابن حسن. یہ لمبی روایت ہے سرکار کی, اور اس کے بعد آگے پھر وہ تفاصیل ہیں بارہ امام کے ظہور کے بارے میں, ساری تفاصیل ہیں. ہائے ہائے, یہ وہی تھی. اب میں آخری میں تمام کر رہا ہوں مجلس. ام یحسدون علی الناس علی ما آتاہم اللہ من فضل, کیا جو خدا نے لوگوں کو دیا اس پر حسد کرتے ہیں. یہ حسد کھا گئی, یہ جو حسد تھی کربلا تک لے کے آ گئی, یہ جو حسد تھی کہ اللہ سبحانہ تعالیٰ نے اہل بیت کو اتنا کچھ دیا, عظیم سلطنت بخشی, یہ وہ حسد تھی. وہ جو حسد جو باہر آئی, وہ حسد سینوں میں تھی جو سرکار کے سامنے تھی, کہا کہ نفرت سے اعراض کیا کرتے تھے, وہ نفرتیں بڑھتے بڑھتے 50 سال میں کربلا بنا دی ان نفرت نے, کہ ہائے ہائے ان کو کیوں عظیم سلطنت مل گئی امامت کی, اور وہ نفرتیں ظاہر ہوئیں, اس نفرت نے پہلے پانی بند کرا, پھر اس نفرت نے عباس کے بازو کاٹے, اس نفرت نے اکبر کے کلیجے پر نیزہ مارا, اس نفرت نے سکینہ پر تماچے مارے.